راضی امام جس سے ہو کردار بنا دے، اللہ مجھے ایسا عزادار بنا دے۔
بسم اللہ الرحمن الرحیم، الحمد للہ رب العالمین، الحمد للہ کما ہوا اہل، الصلاۃ والسلام علی سید المرسلین وخاتم نبیین ابی القاسم محمد، اللهم صل على محمد وعلى آله الطيبين الطاهرين المعصومين۔ سنبھل کے دعا سرکار آقا امام زمان، الہی عظم البلاء وبرح الخفاء وانكشف الغطاء وانقطع الرجاء وزاقت الارض ومنعت السماء وانت المستعان والیک المشتکا والیک المؤول فی الشدت والرخاء، اللهم صل علی محمد وآل محمد أولي الأمر الذين فرضت علينا طاعتهم وعرفتنا بذلك منزلتهم، ففرج عنا بحقهم فرجا آجلا قريبا كلمح البصر أو هو أقرب، يا محمد يا علي يا علي يا محمد يا علي يا علي يا محمد، اكفياني فإنكما كافيان وانصراني ف فإلك ما ناصرا يا مولانا يا صاحب الزمان الغوث الغوث أدركني 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 الساعة 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 العجال 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 يا أرحم الراحمين صلوات پڑھے محمد بسم اللہ الرحمن الرحیم رب اشرح لی صدری ویسر لی امری وحلل عقدۃ من لسانی یفقہوا قولی اما بعد فقط قال سبحانہ وتعالی فی محکم کتابہ المجید وفرقانہ الحمید وقوله الحق وهو اصدق الصادقین بسم اللہ الرحمن الرحیم قد افلح من زکاہا وقد خاب من دساہا صلوات پڑھے محمد و آل محمد دعا ہے پروردگار عالم ہم سب کی عزاداریاں اپنی بارگاہ میں قبول فرمائیں اور جس مقصد زندگی اور حیات کی وجہ سے یہ مجالس رکھی جاتی ہیں ان مقاصد میں بھی ہم سب کو کامیابی نصیب فرما دیں۔ قرآن مجید کی آیت میں خدا انسان کو فلاح اور کامیابی کا درس دے رہا ہے کہ کامیاب ہے وہ انسان جس نے اپنے نفس کا تزکیہ کیا۔ ہم نے عرض کیا کہ کافر ہو یا مومن، بت پرست ہو یا مسیحی، ہر انسان یہ چاہتا ہے کہ میں زندگی میں سکسیزفل ہو جاؤں۔ صلوات پڑھے محمد و آل محمد۔ ہر انسان زندگی میں کامیابی چاہتا ہے، لیکن کامیابی ہے کیا؟ کامیابی ملے گی کہاں سے؟ خود کامیابی کی تلاش میں نکلتا کیوں ہے؟ کیونکہ یہ سمجھتا ہے کہ اگر میں کامیاب ہو گیا تو میری زندگی میں سکون آ جائے گا۔ تو کسی کو گاڑی میں سکون نظر آتا ہے، کسی کو مال میں سکون نظر آتا ہے، کسی کو فلم دیکھنے میں سکون ملتا ہے، کسی کو سینما جانے میں سکون ملتا ہے، اور کچھ لوگوں کو حسین کی مجلس میں آنے سے سکون ملتا ہے۔ آپ اگر یہاں آئے تو آپ کے آنے میں کوئی موٹیو تھا، کوئی محرک تھا جس نے آپ کو یہاں پر آنے پر مجبور کیا کہ آپ یہاں بیٹھے ہیں، کیونکہ آپ یہاں سے کچھ لینا چاہتے ہیں، کچھ حاصل کرنا چاہتے ہیں، آپ کے وجود میں کسی شے کا اضافہ ہوتا ہے۔ تو اس محرک کو دیکھنا ہے کہ انسان جس بھی شے کے پیچھے جاتا ہے اس کا محرک کیا ہے۔ اگر اس کا موٹیو اہل بیت کا فرمان ہے، عقل ہے، روح ہے، معاف ضمیر ہے، تو انسان کی زندگی کامیابی ہے۔ لیکن اگر اس کا موٹیو شہوت ہے، اگر اس کا موٹیو نفس ہے، اگر اس کا محرک حب ذات ہے، اگر اس کا محرک شوبازی ریا ہے، کہ آج کل ہم مختلف مولویوں کے قافلے کو بھی دیکھتے ہیں تو ایسے نہیں لگ رہا کہ مجلس میں جا رہے ہیں، ایسے لگتا ہے کسی دولہے کو لے جایا جا رہا ہے۔ جب انسان اپنی عزت، نفع اور نقصان کا معیار چیزوں کو بنا دے، اور عزت اور نفع یا ضرر کا نقصان خدا کو نہ سمجھے، تو انسان کے موٹیو کیا ہو جاتے ہیں؟ بدل جاتے ہیں، اس کی زندگی میں محرک بدل جاتے ہیں۔ اس لیے معصوم نے فرمایا، جب تک تو علم النفس اور معرفت النفس کو حاصل نہیں کرے گا تب تک تجھے معرفت امام زمانہ نہیں ملے گی۔ اب یہ معرفت النفس کیسے حاصل ہو؟ بزنس کا اصول ہے، جب تک ڈیمانڈ نہیں ہوتی تب تک سیل نہیں ہوتی۔ آپ کسی ایسی چیز کو لے کر چلے جائیں جس کی ڈیمانڈ ہی نہیں، آپ کی چیز بکے گی نہیں۔ تو جب تک میرے وجود کے اندر معرفت النفس کی ڈیمانڈ نہیں بڑھے گی تب تک میں معرفت النفس کے پیچھے نہیں جاؤں گا۔ اگر کسی مومن کو سگریٹ چھڑوانی ہے تو آپ پہلے اس کے وجود میں ایک محرک کو پیدا کریں تاکہ وہ اس چیز کو چھوڑنے پہ تیار ہو جائے۔ دنیا کیا کرتی ہے؟ وہ ایڈورٹائزمنٹ کے ذریعے سے آپ کے وجود میں موٹیو کو پیدا کرتی ہے. کہ میں نے واٹر بیڈ کی آپ کو مثال دی تھی, ایک وقفہ اتنا خوبصورت بنایا جاتا ہے, آپ کے اندر ضرورت کو ایجاد کیا جاتا ہے, پھر آپ اسی ضرورت کے پیچھے لگ جاتے ہیں اور وہ چیزیں اپنے گھر میں لا کر بٹھا دیتے ہیں. مثال کے طور پر اگر میں کسی چیز کی تعریف کروں کہ اس چیز کے اتنے فائدے ہیں, اتنے فائدے ہیں, آپ فوراً میرے پاس آئیں گے مولانا ہمیں چاہیے. تو پہلے محرک کو ایجاد کیا جاتا ہے. اور خدا نے انسان کو گناہ سے بچنے کے لیے جو برترین محرک دیا کہ جس موٹیویشن کے ذریعے انسان خود کو گناہ سے بچا سکے, وہ ذکر قیامت تھا, وہ ذکر قبر تھا, وہ ذکر موت تھا. اسی لیے قرآن میں 1200 آیتیں ایسی ہیں جو موت کے بارے میں ہیں. علماء فرماتے ہیں شاید قرآن کا کوئی ایک صفحہ ایسا ہو جس میں آخرت کا ذکر نہیں ہے. تو جب انسان آخرت کو جتنا یاد کرے گا اس کے اندر موٹیویشن پیدا ہوگی, تب جا کے وہ گناہ سے بچے گا, تب یہ جوان اپنی نگاہ کو نگاہ حرام سے بچائے گا, تب یہ اپنی زبان پر کنٹرول کر سکے گا, تب یہ زندگی میں 10 منٹ ایسے نکالے گا جس 10 منٹ میں اتنا مطالعہ کرے تاکہ اس کے دل میں معرفت امام زمانہ بڑھ جائے. لیکن جو دنیا کا سسٹم, میں نے کل کلچر پہ آپ کے سامنے بات کی, جو یونیورس کا کلچر ہے اس کے کلچر میں آپ کو کہیں موت نظر نہیں آتی. فلمیں بنتی ہیں دنیا پر, انٹرٹینمنٹ کی فلمیں بنتی ہیں, موٹیو کون ہوتا ہے؟ شہوت ہوتا ہے یا مال ہوتا ہے, یا سائنٹیفکلی فلمیں بنتی ہیں جن کا تعلق آپ کے لوجک سے, آپ کے دماغ سے ہوتا ہے. لیکن دنیا میں بہت کم فلمیں ایسی بنتی ہیں جس میں موت کا ذکر کیا جائے, جس میں قیامت کا ذکر کیا جائے. شہوت پہ گفتگو ہوتی ہے, مال پہ گفتگو ہوتی ہے, بزنس پہ گفتگو ہوتی ہے, مختلف ڈرامے بنائے جاتے ہیں, سائنٹیفکلی فلمیں بنائی جاتی ہیں, لیکن آپ نے دیکھا ہوگا کہ پورے یونیورس کا یہ کلچر ہی نہیں ہے کہ موت پہ گفتگو کی جائے. حالانکہ ہر انسان جانتا ہے کہ یہاں پہ میں 70 سال جینے آیا ہوں اور جس دنیا میں مجھے جانا ہے وہ ابدی دنیا ہے, اس کی کوئی لمٹ نہیں ہے, لمٹ لیس دنیا ہے, وہاں پہ ابدی زندگی ہے. لیکن اس زندگی کے بارے میں اس جوان کو پتہ ہی نہیں ہے. اسے تو یہ بتایا گیا کہ پیسے کی اہمیت یہ ہے, اسے تو یہ بتایا گیا مال کی اہمیت یہ ہے, اسے تو یہ بتایا گیا اگر اسٹیٹس بنانا ہے تو یہ چیزیں تیرے پاس ہونی چاہیے. لیکن اسے یہ بتایا ہی نہیں گیا کہ آخرت میں اگر تمہیں اسٹیٹس چاہیے تو تجھے علی ابن ابی طالب کی اطاعت کی ضرورت ہے. آخرت میں اگر تجھے اسٹیٹس چاہیے تو تم نے اپنی قیامت کے لیے کیا کیا؟ تو میں نے کئی ہا سال پہلے مجلس میں یہ عرض کیا تھا کہ ویسٹرن ورلڈ جو ہے اس کی جو سولائزیشن ہے, اس کی سولائزیشن کا جو دھاگا ہے وہ کیا ہے؟ ایک تسبیح کا تصور کیجئے. تسبیح کے دانوں میں نظم ہوتا ہے. اگر یہ دھاگا نہ ہو تو سارے دانے بکھر جائیں. اگر ان دانوں کو کسی شے نے ایک جگہ پہ اکٹھا کیا ہے وہ تسبیح کا دھاگا ہے. تو ویسٹرن سولائزیشن اگر آج کھڑی ہے, ہمارا جوان وہاں جانا چاہتا ہے, ہمارا ڈاکٹر وہاں جانا چاہتا ہے, ہر پڑھا لکھا آدمی اس ملک میں جانا چاہتا ہے. کیوں؟ کیونکہ وہ سویلائزڈ ہیں, ہمارے ملک سویلائزڈ نہیں ہیں. تو اس کی سویلائزیشن میں جو اٹریکشن پیدا ہوئی وہ کون سی چیز ہے جس نے اس میں اٹریکشن کو پیدا کیا ہے؟ وہ اس کا دھاگا ہے. اس دھاگے کا نام کیا ہے؟ کہ جس میں نظم بھی ہے, جس میں ضبط بھی ہے, وہاں لوگ قانون کو فالو بھی کرتے ہیں. یہاں پہ ریڈ سگنل پہ آ کے پاکستانی سگنل توڑ دیتا ہے, لیکن یہی پاکستانی جب یورپ جاتا ہے رات کے 2 بجے بھی سگنل کے پیچھے کھڑا ہو جاتا ہے. کس چیز نے اس کو اتنا مطیع کیا؟ کس چیز نے اسے اتنا فرما بردار کیا کہ یہاں پہ یہ قانون کو فالو نہیں کرتا لیکن وہاں پہ قانون کو فالو کرتا ہے؟ وہ کون سی ان کے سولائزیشن کی خوبی ہے کہ جس نے اس کی سولائزیشن کو کھڑا رکھا ہے؟ تسبیح کا تصور کیجئے, ویسٹرن سولائزیشن کا تصور کیجئے, اور امام زمانہ جب آئیں گے مولا ایسا کون سا کام کریں گے کہ فل فور ویسٹرن سولائزیشن ٹوٹ جائے گی؟ کیا مولا کہ اللہم کل ولیک پڑھیں گے, یا مولا کے کوئی دعا کریں گے کہ سولائزیشن ٹوٹ جائے؟ پریکٹیکلی امام زمانہ اسلامی حکومتوں کے قیام کے لیے وہ کون سی چیز نافذ کریں گے کہ فرماتے جب امام کا ظہور ہوگا کوئی بچہ چور پیدا نہیں ہوگا, امام زمانہ کا ظہور ہوگا کوئی بچہ زانی نہیں ہوگا, امام زمانہ کا ظہور ہوگا کوئی بچہ گناہ نہیں کرے گا؟ ایسی کون سی جادو کی چھڑی ہے جو امام زمانہ, کیا کوئی نیا دین لائیں گے؟ کیا کوئی نئی شریعت لائیں گے؟ کیا کوئی نئے اقوال لائیں گے؟ یہی دین یہی شریعت ہوگی, لیکن کس چیز کو امام زمانہ امپلیمنٹ کریں گے کہ تمام تر لوگ دیندار بن جائیں گے, پورے معاشرے کے دلوں میں رحم پیدا ہو جائے گا, پورا معاشرہ دین کا فالوور بن جائے گا, وہ کون سی چیز ہے؟ پہلے ویسٹرن سولائزیشن کو سمجھنے کی ضرورت ہے. انہوں نے اپنے معاشرے کو کس طرح کھڑا کیا کہ ان کے معاشرے میں قانون بھی ہے, قانون کو فالو بھی کیا جاتا ہے, وہاں پہ ایک نظم ہے, ایک ضبط ہے. فرماتے ہیں اس دھاگے کا نام ہے معاش. کیا نام ہے؟ معاش ذہنوں بٹھا دیجئے. اس دھاگے کا نام ہے معاش, یعنی اکنومیکلی انہوں نے اپنے معاشرے کو کنٹرول کیا ہوا ہے. مثال کے طور پہ یہاں سے جو جوان یو کے کمانے جاتا ہے وہ گیا ہی کمانے کے لیے ہے, وہ یو کے زیارت کرنے نہیں گیا, وہ وہاں پہ دعائیں پڑھنے نہیں گیا. یعنی اس کا جو موٹیو تھا یورپ جانے کا وہ پیسہ کمانا تھا. وہ ڈاکٹر ہو یا انجینئر ہو یا جتنے بھی اسٹوڈنٹس جاتے ہیں وہاں پہ کوئی معرفت و نفس تو لینے نہیں جاتے نا. ویسٹرن ورلڈ میں جوان کیوں جاتا ہے؟ وہاں پہ اپنی اکنامک کو مضبوط کرنے جاتا ہے. تو سب سے بڑی چیز جو جس نے اس کے سسٹم کو کھڑا کیا ہے وہ ان کی اکنامک ہے, جس کو عربک میں کہا جاتا ہے معاش, احادیث میں کہا جاتا ہے معاش, جس کو کہا جاتا ہے دجال کی آنکھ. دجال کانا ہوگا, اس کے پاس ایک آنکھ نہیں ہوگی دوسری آنکھ ہوگی. آج تک آپ نے سوچا وہ دوسری آنکھ کون سی ہے جو اس کے پاس نہیں ہوگی؟ اور یہ کیوں فرمایا کہ دجال کے پاس ایک آنکھ ہوگی؟ معصومین فرماتے ہیں یہ ایک آنکھ معاش کی آنکھ ہے. جتنا بھی دجالی سسٹم ہے وہ صرف معاش کی بنیاد پہ چلے گا. اس کے جتنے بھی قوانین بنائے جائیں گے وہ اکنومیکلی بنیاد پہ ہوں گے. ممالک کے آپس میں جتنے بھی تعلقات ہوں گے وہ اکنومیکلی بنیاد پہ ہوں گے. پاکستان کا اگر تعلق سعودی عرب سے ہے تو کوئی دینداری کی وجہ سے نہیں ہے, کیونکہ وہاں سے ریال آ رہے ہیں, وہاں سے پیسہ آ رہا ہے. امریکہ کے ساتھ اگر آج تعلق تھوڑا سا بگڑ رہا ہے کیوں؟ کیونکہ وہاں سے پیسہ نہیں آ رہا. چائنا کے ساتھ اگر تعلق مضبوط ہو رہا ہے تو اس لیے نہیں کہ چائنیز بہت بڑا کلمہ پڑھتے ہیں یا نمازیں پڑھتے ہیں. میرا تعلق چائنا سے اس لیے ہے کیونکہ چائنا سے مجھے میرا معاش بہتر بن رہا ہے, میری مٹیریلسٹ دنیا بہتر بن رہی ہے. تو آخری زمانے میں جو نظام حاوی ہو جائے گا وہ نظام دجالی ہوگا. دجالی نظام مطلب کیا؟ دوستیاں اسی بنیاد پہ ہوں گی. مالدار ہے بیٹی کا رشتہ کرواؤں گا, مالدار ہے دوست بناؤں گا, مالدار ہے کوشش کروں گا اس کی صحبت میں بیٹھوں. آخری زمانے میں دجالی نظام, اور کوئی بھی شخص اس دجالی نظام سے بچ نہیں پائے گا کیونکہ ان کی سیولائزیشن اتنی مضبوط ہوگی آپ اس کی سیولائزیشن کو فالو کرو گے. پورا بینکنگ سیکٹر, بینک جب لون دیتا ہے کیا رہندلی کی بنیاد پہ دیتا ہے یا معاش کی بنیاد پہ دیتا ہے؟ وہ لوگوں کا خون چوستا ہے صرف اس لیے اسے پیسہ بنانا ہے. امریکہ اپنے تعلقات کن ممالک سے بناتا ہے؟ کہ ڈونلڈ ٹرمپ آ کر یہ بتاتا ہے کہ میں نے سعودی عرب کو اتنا اسلحہ بیچا اور سعودی عرب سے میں نے اتنا پیسہ لیا, اب میرا کیا جائے کہ بن سلمان کسے مار رہا ہے اور کسے نہیں مار رہا. میرا تو کام پیسے سے ہے, اگر مجھے دولت مل رہی ہے تو میرا کیا جائے وہ یمنیوں کو مار رہا ہے, میرا کیا جائے وہ مسلمانوں میں فرقہ واریت پھیلا رہا ہے. ہمارا اس سے تعلق نہیں ہے کیونکہ یہ آخری زمانے کے سسٹم کا نام ہے کہ اس زمانے میں جو سسٹم حاوی ہو جائے گا وہ معاش کا سسٹم ہوگا, جس کو کہتے ہیں دجالیاں. دجال کوئی جسم نہیں ہے, کوئی مٹیریلس وجود نہیں ہے کہ آپ تصور کریں. پتہ نہیں کوئی بندہ آئے گا اور کسی مومن نے کلپ بھیج دیا مولانا اسرائیل میں دجال پیدا ہو چکا. اب ایب نارمل بچہ تھا, اس کی ایک آنکھ تھی. بھائی دجال ایب نارمل نہیں ہے, دجال بہت نارمل ہے. وہ اپنے سسٹم کو اتنی تیزی سے چلاتا ہے, عقلانیت سے چلاتا ہے کہ بڑے سے بڑے اس کے سسٹم کے جھانسے میں آ جاتے ہیں. لیکن سوال وہیں کا وہیں کھڑا ہے کہ یہ جو نوجوان سگنل پہ کھڑا ہوتا ہے یو کے میں, کینیڈا میں, یو ایس میں, ویسٹرن ورلڈ میں, یہ کیوں کھڑا ہو جاتا ہے؟ کیونکہ وہاں معاش کے پیچھے گیا تھا, اور اس کو پتا ہے اگر میں سگنل کو توڑوں گا تو 200 پاؤنڈ کا فائن بھرنا پڑے گا. تو اس کا معاش نقصان میں پڑ رہا ہے. وہ سگنل پہ اس لیے نہیں رک رہا کیونکہ کوئی گناہ ہے یا ثواب ہے رکنا, اس کا ثواب یہ ہے کہ اس کا پیسہ بچ رہا ہے. اور جہاں جہاں اس کا پیسہ بچے گا وہ اطاعت کرتا جائے گا. وہاں پہ اگر کسی کرپٹ ترین آدمی کو اگر آپ پکڑوائیں تو انہوں نے قانون بنا, ان کے سارے قوانین معاش کی بنیاد پر ہیں, رحم دلی کی بنیاد پہ نہیں ہے. کہ پتا چلا فلاں بندہ ٹیکس نہیں دیتا, آپ کو پتا اس کے پاس 5-6 کروڑ پڑے ہوئے ہیں, انہوں نے قانون بنایا اگر آپ اس کا پیسہ پکڑواؤ گے تو گورنمنٹ آپ کو 30% اس کا دے گی. اب اس کے دوست کے گھر میں بھی پیسہ پڑا ہو یہ اس 30% کے لیے اس کو پکڑوائے گا. لیکن اس سسٹم میں معاش کی برائی ہے کہ اگر گورنمنٹ آپ کو 30% دے رہی ہے اور آپ کا دوست بولے بھائی نہیں پکڑوا میں تجھے 40 دیتا ہوں, تو آپ کس کے پیچھے جاؤ گے؟ جو آپ کو زیادہ پیسہ دے رہا ہے اس کے پیچھے جاؤ گے. لیکن سوال یہ ہے جب امام زمانہ آئیں گے تو اس سسٹم کو کیسے توڑیں گے؟ وہ کون سی کنجی ہے, وہ کون سی چابی ہے کہ مولا پوری ویسٹرن سولائزیشن کو توڑ کے رکھیں گے اور ایک اسلامی سولائزیشن کو قائم کریں گے؟ فرماتے مولا جس طرح تسبیح کے دانے ہیں نا, اگر دھاگا توڑو تو فل فور سارے دانے بکھر جاتے ہیں. مولا سب سے پہلے آ کر اس معاش کے دھاگے کو کینچی سے کاٹ دیں گے. جتنے بھی قوانین مال اور معاش کی بنیاد پہ بنے ہیں مولا ان سارے قوانین کو ختم کر دیں گے. اچھا جب دانے بکھر جائیں تو پھر مولا دھاگا کون سا ڈالیں گے؟
नया धागा भी तो होना चाहिए ना कि दुनिया चले, सिस्टम चले, हुकूमत इस्लामी चले। तो फरमाते हैं एक और धागा है जो इमाम जमाना इस दानों के अंदर उस धागे को डालेंगे, उस धागे का नाम है माद, कयामत का तसव्वुर, कब्र का तसव्वुर। ये चोरी इसलिए न करे इसको सजा मिलेगी, नहीं, ये चोरी इसलिए नहीं करेगा क्योंकि इमाम कयामत के तसव्वुर को लोगों के जहनों में इतना मजबूत कर देंगे, ये जब जब चोरी करने जाएगा इसे कयामत का अजाब याद आ जाएगा, माद को लोगों के दिलों में जिंदा कर देंगे। आज अगर कोई जुल्म करता है वो इसलिए करता है क्योंकि उसे कब्र की गफलत है, वो ये समझता है मुझे मरना ही नहीं है। आज अगर कोई किसी माल का, किसी गरीब का माल खाता है वो इसलिए क्योंकि उसको जहन में है कि कयामत में मुझे जवाब नहीं देना। शिमर जब इमाम हुसैन के गले पर खंजर चला रहा था उसका माद कमजोर था, अगर इनका माद मजबूत होता तो इब्ने साद कभी भी रह के हुकूमत के लिए इमाम हुसैन को ना छोड़ता। और इब्ने साद के शेर लिखे हुए हैं कि जब इमाम इसको पैगाम भेजते हैं कि आ जा, तू जानता है ये जन्नत है, कहता है मैं जानता हूं कि अगर आपके लश्कर में आऊंगा जन्नत मिलेगी, लेकिन रे की हुकूमत नकद है, जन्नत उधार है, और अक्लमंद वो होता है जो नकद लेता है, उधार को छोड़ता है। हालांकि जन्नत नकद है, उधार नहीं है। ये हमारी आंखें हैं जो गफलत में पड़ी हुई हैं। फरमाए हर लम्हा जो तू यहां कर रहा है वहां कुछ ना कुछ बन रहा है, ये मत समझना वो उधार है। एजाज और जायजा और हिदिया खुदा इसी दुनिया में तुझे अदा करता है, क्योंकि मारिफत तो नफ्स नहीं थी, उसने जन्नत को उधार समझा और यहां शैतान के कहे हुए को नकद समझा। अगर मारिफत नफ्स आ जाए और इंसान के दिल में तसव्वुर कयामत मजबूत हो जाए, तसव्वुर मौत मजबूत हो जाए, ये इंसान कभी भी गुनाह ना करे, और सबसे ज्यादा इसकी जिंदगी में जिस चीज की डिमांड होगी वो यही होगी कि मैं अपनी आखिरत को बनाऊं। सलावत पढ़े मोहम्मद वाले मोहम्मद पर। तो जो दुनिया का कल्चर है वो कल्चर यही है कि लोगों को, बच्चों को मौत का ना बताओ। शहवत पे फिल्में बनाई जाती हैं, आप ऐसे ऐसे ड्रामे देखेंगे, सीरीज देखेंगे, सुबह पाकिस्तान के आप टीवी खोलें, मॉर्निंग शो, कुकिंग की सारी क्लासें चल रही हैं, बिरयानी कैसे बनानी है, पिज्ज़ा कैसे बनाना है, पास्ता कैसे बनाना है। हाँ, ख्वातीन क्या सीख रही हैं, खाने, सिर्फ पेट, पेट की पूजा हो रही है, पेट की पूजा हो रही है। दोपहर के, रात के मॉर्निंग शो में जाते हैं, उसमें भी यही चक्कर होता है, मुख्तलिफ चीज़ें, ड्रामे चल रहे होते हैं, झूठी कहानियाँ चल रही होती हैं। बोला फरमाते रसूल खुदा का फरमान है, कियासत अक्लमंद की निशानी है, ये मौत को याद करता है, क्योंकि याद मौत इसकी गफलत को मिटाती है, याद मौत इससे अच्छे काम करवाती है। लेकिन हमारे यहाँ उल्टी गंगा चल रही है। अगर क्रिकेट का मैच चल रहा वो खेल है, हमने खेल को सीरियस लिया और सीरियस चीजों को खेल बना दिया, कब्र हमारे लिए खेल है, फला बंदा मर गया जनाजा पढ़ के आ गए, सोचा ही नहीं कि मुझे भी एक दिन इसी कब्र में जाना है। इतने लोग मरते हैं, हम जनाजे उठाते हैं, कोई परवाह नहीं हमें, लेकिन हमने खेल को सीरियस बना दिया। क्रिकेट का मैच हो रहा, रोडों पर गाड़ी नजर नहीं आ रही, इतना लोगों ने मैचेस को सीरियस लिया। पाकिस्तान में कोई ड्रामा मशहूर हो जाता, कहते हैं इतना मशहूर ड्रामा मौलाना, पूरे रोड खाली थे। लेकिन कोई मोमिन मर जाए, रोड खाली होते हैं, लोग उसके जनाजे में तशरीक करते हैं। आज तो रस्म बन गई है, यूरोपी कल्चर है ना, कि जनाजा गाड़ी में डाला, एम्बुलेंस में डाला और सीधा जाके कब्र पे उतार दिया। इस्लाम में तशरीह जनाजा है, ये वेस्टर्न कल्चर था कि गाड़ी में रखो ताकि लोग तशरीह भी ना करें कि भाई जनाजे को कंधा देना इतना सवाब है, तुम तसव्वुर नहीं कर सकते। उन्होंने डब्बे में डाल देते हैं, नीचे डाल देते किसी, और कब्रिस्तान जो जाएगा है इबरत थी बड़ा इंसान। लेकिन कब्रिस्तान भी लोगों ने क्या कर दिए, शहर से दूर बना दिए। अब सर शहर से दूर होगा कौन जाएगा, पहले कब्रिस्तान शहरों के बीच में हुआ करते थे ताकि लोगों का वहां से गुजर हो। दूसरा वही वेस्टर्न कल्चर और वेस्टर्न सोसाइटी और वेस्टर्न माइंडसेट कि वो कब्रिस्तान जहां पे लोग इबरत जाके लेते थे, अब कब्रिस्तानों को पार्क बना दिया, भाई जमीन खाली पड़ी है, बच्चे आए खेलें, वहां पे झूले लगा दिया। वेस्टर्न वर्ल्ड में जाएंगे कब्रिस्तान कब्रिस्तान नजर नहीं आता, उसको पार्क महल्ले तफरीह बना दिया, जहां पे आकर इबरत लेनी थी वहां पे लोग आकर खेलकूद में मसरूफ हो जाते हैं। ड्रामे को इतनी अहमियत दी जाती है, गेम्स को इतनी अहमियत दी जाती है, और यहां तक इंसान इस एक गेम के लिए, क्रिकेट के लिए सीरियस, कई लोगों को तो पाकिस्तान हार जाए अटैक पड़ जाता है, खेल के लिए इसको अटैक आ जाता है। खुर्रम शहर में एक बंदे ने अपना बहुत खूबसूरत घर बनाया, सद्दाम ने हमला किया, ये बेचारा घर वर छोड़ के चला गया। जब फिर खुर्रम शहर आज़ाद हुआ, ये वापस खुर्रम शहर में आया। अब जिसका सब कुछ घर हो, इसने दिल लगी घर से लगाई थी ना, अब जैसे वापस आया अपने घर टूटा हुआ देखा, इस बेचारे को वहीं अटैक हुआ और मर गया। जो दुनिया को हदफ समझ ले, जिस जो खेल है उसे हदफ समझ ले, उस इंसान की मौत आ जाती है। लेकिन फरमाते जब रसूल खुदा कयामत की आयतें पढ़ते थे, मेराज से जब वापस आए, लोगों को बताते थे कि मैंने कौन कौन से अजाब देखे, तो अस्हाब रसूल सुन के बेहोश हो जाते थे। इमाम ज़ैनुल आबिदीन जब अहवाल कयामत बताते थे, सहाबी कहते हैं अंधेरा था, मौला जब सजदे में जाके दुआ पढ़ते थे, जब सर सजदे से उठाते थे, नीचे जितनी मिट्टी थी वो सारी गीली हो जाती थी। ये खौफ है परवरदिगार आलम, ये क्यों दिल में नहीं है? अक्लमंद की निशानी ये है कि अक्लमंद मौत का जिक्र भी करता है, मौत को याद भी करता है। लेकिन इसी हवाले से कुछ शुबहात और एतराज़ात, क्योंकि जब तक आप इसको समझेंगे नहीं, मारिफतुन नफ्स आपके वजूद में नहीं आएगी। लोगों ने कहा कि भाई मौत को याद न करो। का क्यों? पर देखो, मौत को याद करने से आदमी डिप्रेशन में चला जाता है, वो इसीलिए मौत पे फिल्में नहीं बनाते। बच्चों को मौत का नहीं बताओ, अरे मौत का सोचेंगे ये डिप्रेशन हो जाएंगे, ये अफसुर्दा हो जाएंगे, ये एंजाइटी का शिकार हो जाएंगे, इनके अंदर पैनिक पैदा हो जाएगा। हालांकि मासूम फरमाते हैं ऐसा नहीं है, तुम कितना भी लोगों को मौत का ना बताओ, लेकिन मौत तो हकीकत है ना। क्या मौत को याद न करने से किसी को मौत नहीं आएगी? कुरान कहता है कि जो मौत से भागते हैं, मुलाकीकुम, लेकिन बिल आखिर तो तुम मौत से मिलोगे। तो मौत से भागना अकलमंदी नहीं है। सवाल यह है कि मैं मौत को याद किस तरह करूं। अहादीस मासूम में मिलता है कि जो लोग मौत को याद करते हैं, उनकी जिंदगी में अल्लाह सुकून अता कर देता है। याद मौत इंसान की जिंदगी में सुकून लाती है, लेकिन गफलत मौत से दूरी इंसान की जिंदगी को तबाह हो बर्बाद करती है। सलवात पढ़े मोहम्मद व आले मोहम्मद। हदीसे रसूल खुदा सुनिए, फरमाते हैं अक्सर हम जिक्रन दिल मौत व अशद हम इस्तेदादन लह। अक्लमंद की निशानी यह है कि यह ज्यादा से ज्यादा अपनी मौत को याद करता है, वह इस्तेदादन लह, और ज्यादा से ज्यादा उसकी तैयारी करता है। ईरान के बहुत बड़े मर्जा आयतुल्लाह मिर्जा शिराजी, देखिए ये होते हैं अली वाले, ये होती अली वाले की जिंदगी। इनसे इनके शागिर्द ने पूछा, क़िबला अगर आपको पता चले कि एक हफ्ते के बाद आपको मौत आएगी तो आप कौन सा अमल करेंगे? हम रात को ख्वाब देखें कि तीन दिन में हमारी मौत आने वाली है, तो हमसे अगर कोई पूछे आप कौन सा अमल करेंगे, आप जवाब जहन में रखिए और देखिए मिर्जा शिराजी ने कौन सा जवाब दिया। अली के चाहने वाले का जवाब है, बड़ा सीधा साधा जवाब दिया कि क़िबला अगर आपको पता चले कि एक हफ्ते के बाद आपकी मौत आएगी तो आप क्या करेंगे? इन्होंने कहा वही करूंगा जो 60 साल से कर रहा हूं, वही करूंगा जो 60 साल से कर रहा हूं, मुझे कोई नई चीज नहीं करनी। मौला फरमाते हैं जिंदगी ऐसी गुजारो, एक लम्हे के बाद अगर तुम्हारी मौत हो तो तुम हमेशा मौत के लिए तैयार रहो, गुंजाइश इसमें नहीं है। क्यों? मौला फरमाते क्यों? क्योंकि मरने के बाद तुम्हारी करोड़ों की दौलत भी हो, अगर कहोगे ऐ मलकुल मौत मेरे 2 करोड़ ले लो, मुझे 1 मिनट दुनिया में वापस पलटाओ, आवाज आएगी हरगिज हरगिज। तो अपने वक्त की कीमत जानो, ये जो लम्हे हुसैन की मजलिस में गुजार रहे हो इसकी अर्जिश करोड़ों से ज्यादा है। तो जिंदगी ऐसी गुजारी करो कि आज अगर 20 साल का जवान है, 50 साल का कोई मोमिन है, 45 साल का अगर कोई मोमिन है, 70 साल का अगर कोई मोमिन है, मौला फरमाते जिंदगी ऐसी गुजारो, अगर कोई तुमसे पूछे क्या तुम अपनी गुजारी हुई जिंदगी से मुतमइन हो, तो जवाब यह आना चाहिए हाँ मैं अपनी जिंदगी से राजी हूं। अगर तू अपनी जिंदगी से राजी है तो इमाम जमाना भी तेरी जिंदगी से राजी है। सलवात पढ़े मोहम्मद व आले मोहम्मद। मौला फरमाते हैं मर्ग यानी मौत का याद करना इंसान के कल्ब को जला देता है, उर्दू का जला नहीं अरबिक है, इंसान के दिल को नरम करता है, इसे तैयार करता है कि ये मौत की तैयारी करे। लेकिन अगर कोई अपनी मौत को याद ना करे, एक ईरानी ड्राइवर था, कहता है कि मौलाना मैंने नई नई गाड़ी सीखी और मैं डरता था ड्राइविंग करते वक्त, तो एक मरतबा मैं गाड़ी चला रहा था, अचानक मेरे सामने ट्रक आ गया। अब जैसे ट्रक आया तो मैं डर गया, और डर के मारे मैंने क्या किया, अपनी आंखें बंद कर ली। तो क्या आंख बंद करने से एक्सीडेंट नहीं होगा? अगर कोई मोमिन मौत के खौफ से आंखें बंद कर ले, वो कबूतर के ऊपर जब बिल्ली हमला करती है ना तो आंखें बंद कर लेता है, क्योंकि जब आंखें बंद होती आपको कुछ नजर नहीं आता, आप समझते हो बिल्ली चली गई। लेकिन ऐसा तो नहीं तुम मौत को याद नहीं करोगे तो मलकुल मौत तुम्हें याद नहीं करेगा। मौत तो हर वक्त तुझे आनी है। तो अक्लमंद की निशानी है वो आंखें बंद नहीं करे, आंखें बंद करेगा तो एक्सीडेंट हो जाएगा। लेकिन अक्लमंद की निशानी है वो होशियार रहे और फौरन खुद को उस चीज से बचाने की क्या करे, कोशिश करे। तो फरमाए पहली चीज जो इंसान को मौत को याद करता है, मौला फरमाते उसके वजूद में एक फरह पैदा होती है, एक खुशी के आसार पैदा होते हैं। वो इंसान कभी भी डिप्रेशन में नहीं जाता, उसके वजूद में अल्लाह का यकीन पैदा हो जाता है और वो हर लम्हा ज़ियारत अली इब्न अबी तालिब के लिए तैयार रहता है। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। वाजिल फरजा, मौत को चंद तरीकों से याद किया जा सकता है। एक मौत का याद करने का तरीका मायूस, बस जो इंसान याद करके फौरन मायूस हो जाए। अरब का बहुत बड़ा शायर था, वो रोज़ मौत को याद करके मायूस हो जाता था, भाई मर जाऊँगा सब ख़त्म हो जाएगा, क्योंकि उसका सारा जो हदफ और मकसद था वो दुनिया थी। मर जाऊँगा बच्चों से जुदा हो जाऊँगा, मर जाऊँगा दौलत से जुदा हो जाऊँगा। तो उसने कहा, पूरी ज़िंदगी उसने शादी भी नहीं की, वो मर गया और उसने कहा मेरी कब्र पर लिख दो कि ये जो जिनायत और जुर्म है मेरे पैदा होने का मैंने नहीं किया, मेरे माँ बाप ने किया है। तो एक तो बंदा ऐसी ज़िंदगी गुजारता है, मौत को याद करके पूरी ज़िंदगी क्या रहता है, मायूस रहता है। दूसरा मौत का ज़िंदगी गुजारने का तरीका गाफिलाना तरीका है, जैसे अंग्रेज़ गुजार रहे हैं। वो मायूस नहीं है, उनको पता है मरना है लेकिन फिर भी मायूस नहीं है, बड़े खुशी से क्लब्स में जाते हैं, मज़े करते हैं, जिनाएँ करते हैं, शराबें पीते हैं, गाफिलाना तरीका। लेकिन ये तरीका भी ख़तरनाक है, क्योंकि कब तक अपनी आँखों को बंद करोगे? एक दिन तो आना है कि तुम्हें मौत आएगी, एक दिन तो मौत का सामना करोगे। और फिर वही लोग जब बूढ़े हो जाते हैं चेहरे पे डिप्रेशन के आसार होते हैं, क्योंकि पूरी ज़िंदगी तो गुजार दी लेकिन आखिर में मरना है। एक तरीका जो अलवी तरीका है, अहले बैत का तरीका है, वो वाक़ बिनाना तरीका है कि हकीकत को देख और हकीकत को समझ, और हकीकत को समझ के अपनी ज़िंदगी के कदम उठा। ये तरीका अहले बैत अलैहिस्सलाम का तरीका है, ये तरीका जनाब कासिम का तरीका है। जब पूछा जाता है कासिम तेरे लिए मौत कैसी है, तो फरमाते हैं अहला मिनल असल, शहद से ज़्यादा मौत मेरे लिए मीठी है। ये शहद क्यों है? क्योंकि कासिम ने अपनी ज़िंदगी का जायका शहद जैसा बनाया था। फरमाते हैं ये हयात पानी की तरह है, जैसी तू ज़िंदगी गुजारता है वैसा जायका तुझे चखाया जाता है। तो ज़िंदगी अहले बैत वाली गुजार, जब दुनिया से जाएगा तो तुम्हारी मौत का जायका भी कासिम की तरह शहद से ज़्यादा मीठा होगा। सलावत पढ़े मोहम्मद व आले मोहम्मद। एक हदीस रसूल खुदा के सामने पढ़ दूँ, हारून का नाम सबने सुना है, इमाम मूसा काज़िम अलैहिस्सलाम, फरमाते उसने अपने सिपाहियों को कहा कि किसी ऐसे शख्स को ढूंढ के लाओ जिसने रसूल खुदा की एक भी हदीस सुनी हो अपने कानों से। लोगों ने कहा इतना ज़माना गुजर गया, रसूल खुदा की हदीस किसने सुनी होगी? इसने ज़िद की, कहा नहीं, मुझे वो हदीस सुननी है जिसने खुद रसूल खुदा के कानों से सुनी हो। बहुत ढूंढा, बहुत ढूंढा, बहुत ढूंढा, आखिर में इनको एक बूढ़ा मिला, 100 साल से ज़्यादा उसकी ज़िंदगी, इतना कि वो चल भी नहीं सकता था। उसको एक छब्बी और टोकरी में डाला और हारून के पास लेकर आए। हारून ने कहा बूढ़े बता, क्या तुमने रसूल खुदा से कुछ सुना है? कहते हाँ, मैं 7 साल का था जब मेरे बाबा मुझे रसूल खुदा के पास लेकर गए थे, और रसूल खुदा की मैंने ये एक हदीस सुनी थी और यह हदीस मुझे याद है। क्या सुना? वो कौन सी हदीस है? फरमाया रसूल खुदा ने फरमाया, यशीब इब्न आदम, जब आदम की औलाद बूढ़ी होने लगती है, तशीबु फीह खसलतान, जैसे ये बूढ़ा होता है उसके अंदर दो आदतें जवान होती हैं, एक तरफ बुढ़ापा, एक तरफ दो खसलतें, दो आदतें इसके अंदर जवान होने लगती हैं। फरमाया कौन? फरमाया अलहिर्स व तूलुल अमल। जैसे ये बूढ़ा होता जाता है, इसकी जिंदगी बढ़ती जाती है, इसके अंदर हिर्स बढ़ता है। एक हिर्स तो जवानी वाला हिर्स है, लेकिन जैसे बूढ़ा होता है हिरस और बढ़ता है। इसकी छोटी सी आपको मिसाल दूं कि आपने देखा होगा बूढ़े लोग जैसे बूढ़े होते हैं बहुत ज्यादा कंजूस होते जाते हैं, ये उस हिरस की निशानी है। दूसरा फरमाते हैं वतूलुल अमल, जैसे जैसे ये बूढ़ा होता है इसके अंदर लंबी लंबी ख्वाहिशें जन्म लेना शुरू करती हैं। मसलन 60 साल का हो गया, कहते अल्लाह इतनी जिंदगी दे, बेटे की शादी हो जाए, अपने बेटे को दूल्हा बनते हुए देखो। अल्लाह कहता ठीक है, मान लिया, बेटे की शादी हो जाती है। अब फिर मसल्ले पे आता है खुदा, इतनी जिंदगी दे, अपने बेटे के बेटे को देखो। हाँ, अल्लाह वो भी दे देता है। फिर कहता है खुदा इतनी जिंदगी, अब इनकी जवानियां देखो। कभी भी इसकी आरजुएं खत्म नहीं होती। दो खिसलतें इनमें बढ़ती हैं। हारून बहुत खुश हुआ, उसने कहा तेरा शुक्रिया। हारून ने पैसों की थैली ली, उस बूढ़े को दी जो छब्बी में बैठा हुआ था, इतना बूढ़ा चल भी नहीं सकता, इसको पैसे की थैली दी। बूढ़ा बहुत खुश हुआ, सिपाही को कहा इसको लेकर जाओ। सिपाही इसको लेकर गए, अभी ये दरबार से निकला नहीं था, इसने सिपाही को रुक जाओ। तो क्या है, क्या मुझे हारून से फिर मिलना है? कब दरबार से? कहा अभी थोड़ी देर तो है, इतना फासला तय नहीं किया, मुझे लेकर जाओ, मेरा बहुत ज़रूरी काम है। कब वापस लेकर जाते हैं। फिर आया हारून के पास, हारून ने कहा भाई फिर क्यों आए हो, कोई नई हदीस का? नहीं, हदीस तो वो एक ही थी, मैं ये पूछने आया हूँ कि ये जो पैसे आपने मुझे दिए हैं ये सिर्फ आज दिए हैं या हर महीने दोगे? ये जो पैसे तुमने मुझे आज दिए हैं, हारून इतना हंसा, कद सदक रसूलुल्लाह, मेरे नबी ने सच फरमाया था, मैं तो ये समझ रहा था तू इतना बूढ़ा है कहीं बाहर निकलते निकलते मर न जाए, तुझे अगले महीने की भी पड़ी हुई है। तो ये इंसान का हाल है, क्योंकि इंसान जब दुनिया में आए, जब जैसे आदमी बूढ़ा होता रहता है शैतान इसके अंदर और हिर्स बढ़ाता रहता है। तो ये मत सोचिए कि वो लोग कहते हैं मौलाना बूढ़े हो जाएंगे तो वाजिबात अदा करेंगे, बूढ़ा हो जाऊंगा तो ज़कात दूंगा, खुम्स भाई अभी नहीं दे रहे तो बुढ़ापे में तो बिल्कुल नहीं दोगे, क्योंकि जैसे जैसे बूढ़े होते जाओगे वैसे वैसे हिर्स क्या होता जाएगा, बढ़ता जाएगा। ये आदतें जवानी में अपने अंदर पैदा करो और इन आदतों को रासिख कर दो अपने वजूद में, जब रासिख हो जाएंगी तो मौला फरमाते हैं तू अली इब्न अबी तालिब की जीनत बन जाएगा। सलवात पढ़े मोहम्मद वाले मोहम्मद। मोहम्मद वअज्जल फरज صلی علی محمد۔ لیکن اب یہاں پہ کوئسچن مارک بنتا ہے، وہ یہ ہے کہ میں پھر دنیا میں زندگی کیسی گزاروں؟ کہ بارہا ممبر سے کہا جاتا ہے کہ مال کی محبت بھی نہ ہو، یہ بھی نہ ہو، یہ بھی نہ ہو، لیکن یہ تو لوازمات زندگی ہیں۔ تو ایک شخص میرے چھٹے امام، امام جعفر صادق علیہ الصلوۃ والسلام، مولا کی خدمت میں آیا کہ مولا فلاں شخص بڑا دنیا دار ہے، یہ کہوں اہل دنیا ہے۔ امام نے کہا کیوں، کیا کرتا ہے؟ کہا مولا کاروبار کرتا ہے، بزنس کرتا ہے۔ تو امام نے کہا اگر وہ کاروبار اپنی عزت کو بچانے کے لیے کر رہا ہے، اگر وہ پیسہ اس لیے کما رہا ہے تاکہ معاشرے میں عزت حاصل کرے، اپنی عزت بچائے، تو یہ عین عبادت ہے۔ یہ کیا ہے؟ عین عبادت ہے۔ رسول خدا گزر رہے تھے، ایک مزدور کو دیکھا جو مزدوری کر کے آیا، اس کے ناخن پر مٹی لگی ہوئی تھی۔ رسول خدا نے اس مزدور کے ناخنوں پہ لگی ہوئی مٹی کا بوسہ لیا، فرمایا یہ مزدور جو رزق حلال کمانے کے لیے گیا ہے اور مزدوری کر کے آیا ہے، اس کے پسینے کے قطرے پسینے کے قطرے نہیں ہیں بلکہ تسبیح الہی کے دانے ہیں۔ اس طرح اگر کوئی زندگی گزارے، لیکن کیسے گزرے گی یہ زندگی؟ دو چیزیں، سبجیکٹ اور آبجیکٹ، یہ انسان بھول جاتا ہے، یہاں پہ آ کے انسان اٹک جاتا ہے۔ ہدف زندگی کیا ہے، اس کو ایک مثال میں آپ کو سمجھاؤں۔ آپ یہاں سے گئے مشہد یا کربلا یا مدینے، ہدف کیا تھا مشہد جانے کا؟ کئی لوگ زیارت کا ہدف غلط بناتے ہیں، کہتے مولانا مشہد آ رہے ہیں، ہمیں شمال گھومنا ہے، اصفہان گھومنا ہے، شیراز گھومنا ہے۔ اگر ہدف یہ تھا میں ایران اس لیے جا رہا ہوں تاکہ شمال اور اصفہان گھوموں، تو زیارت کا ثواب نہیں ملے گا۔ ہدف اصلی کیا ہونا چاہیے؟ امام رضا کی
زیارت کے لیے جا رہا. کبھی آپ نے سوچا خدا نے کعبے کو مکے میں کیوں رکھا؟ اٹلی میں رکھتا، سوئٹزرلینڈ میں رکھتا، کشمیر میں رکھتا کہ ہم گھوم، یعنی زیارت بھی ہو جاتی ساتھ ساتھ میں تفریح بھی ہو جاتی. لیکن خدا نے اپنا گھر اس سرزمین پہ بنایا جو زمین زی ذرا ہے، پتھریلی زمین، سخت ترین زمین، شدت کی گرمی، کہ جب میری زیارت پر آؤ تمہارا خیال باغوں کی طرف نہیں جائے، صرف میرے کعبے کی طرف رہے. وہاں تو گھومنے نہیں آ رہا، تو میری اللہ کی زیارت کے لیے آ رہا ہے، تو کعبۃ اللہ کی زیارت کے لیے. تمام تر سختیاں اللہ نے وہاں پہ رکھی، مکے میں رکھی. اگر ہدف مثلا مشہد گئے، مثال کو غور سے سنیے گا تاکہ آپ کو سمجھ میں آ جائے. مشہد گئے، ہدف تھا میں امام حسین کی زیارت کروں یا امام رضا کی زیارت کروں. مشہد پہنچے، آپ کی فلائٹ تھی فرسٹ ڈیٹ کو، آپ کی ریٹرن تاریخ ہے مثلاً 20 کو. آپ ہوٹل میں جا کے آپ نے روم لیا، ہدف تھا امام کی زیارت. پہلے دن آپ روم میں گئے، آپ نے دیکھا کہ بھائی ہوٹل کے کمرے کے پردے کے رنگ اچھا نہیں. آپ بازار میں گئے، آپ نے نیا پردہ لیا، تو بھائی اس روم کو اچھا کرنا ہے، آپ نے پردہ لگا لیا. آپ نے دیکھا دیواروں کا رنگ بھی اچھا نہیں ہے، آپ نے ایک اچھا سا کلر لیا، دیواروں کو بنایا. آپ نے دیکھا بیڈ بھی ٹوٹا ہوا ہے، دور دراز گئے کسی نجار کو لے کر آئے، اس نے پھر بیڈ کو بنانا شروع کیا. ہدف کیا تھا؟ ہدف کیا تھا؟ زیارت امام رضا. لیکن یہ کن چکروں میں لگ گیا؟ ہوٹل کو بنانے میں. ہوٹل کے کپ اچھے نہیں ہیں، نئے کپ لانا شروع کر دیے. بیڈ شیٹ اچھی نہیں، بیڈ شیٹ بنانا شروع کر دی. کبھی کبھی اگر زیارت پہ جاتا بھی تھا تو پھر بھی اس کے ذہن میں وہ ہوٹل کا روم تھا کہ جلدی واپس جاؤں اور جا کر ہوٹل کے روم کو کیا کر دوں، صحیح کر دوں، ہوٹل کی نلکیاں صحیح کر دوں. مثال کے طور پہ بیان کر رہا ہوں. اچانک اس کو پتا چلا بھائی تمہاری ریٹرن فلائٹ کی ڈیٹ آ گئی. اب اس کے ذہن میں آیا، ارے میں آیا تو امام رضا کی زیارت کے لیے، میں تو ہوٹل کے کاموں میں لگ گیا. اس نے کہا مجھے ایک دن زیادہ دو، میں مولا کی زیارت کروں. آواز آئے گی فلائٹ کنفرم ہے، ریٹرن پالیسی نہیں ہے. مولا فرماتی ہے دنیا میں آیا، ثروت بناؤ، مال بناؤ، دولت بناؤ، لیکن یہ دولت ہدف نہیں ہے. دنیا بناؤ آخرت کے لیے، دنیا دنیا کے لیے نہ بناؤ. اگر دنیا دنیا کے لیے بناؤ گے تو تباہ برباد ہو جاؤ گے. تو یہ دنیا میں آیا، اتنا بزی ہو گیا کہ یہ بھول ہی گیا کہ میں یہاں آیا کیوں تھا، کس مقصد کے لیے آیا تھا. مقصد تھا معاد، مقصد تھا قیامت، مقصد تھا آخرت کو سنوارنا، جو یہ بھول گیا. اب جب ملک الموت پہ نگاہ پڑتی ہے کہتا ہے مجھے ارجعونی، مجھے پلٹاؤ، ایک دن فلائٹ کا ایکسٹرا مجھے دے دو، میں تو بھول ہی گیا تھا میں دنیا میں کیوں گیا تھا. آواز آئے گی کلا کلا، جو غفلت میں رہتا ہے اس کے لیے کوئی پلٹنا نہیں ہے. فرعون نے بھی جب ملک الموت کو دیکھا تھا کہا تھا آمنتو، میں ایمان لے کر آیا. موسیٰ پر، رب موسیٰ پر آواز آئی، اب کا ایمان کسی کام کا نہیں ہے. کیوں؟ کہا ہر مرنے والا علی ابن ابی طالب کی زیارت کرے گا، چاہے مومن ہو یا منافق ہو. اور جب مومن مولا کو دیکھے گا خوش ہوگا، کیونکہ اس نے اپنا ہدف پورا کیا تھا. لیکن جب گنہگار علی کو دیکھے گا، منافق علی کو دیکھے گا، تو مولا فرماتے ہیں اتنی حسرت کھائے گا، اے کاش میں نے زندگی میں علی کی باتوں کو مانا ہوتا. معصوم کا فرمان سنیے، فرماتے ہیں اہل قیامت کی اگر حسرت کو خدا دنیا پہ ظاہر کر دے تو سارے اہل دنیا مر جائیں. اس حسرت میں شدت اتنی ہے. عرفا، اولیاء اللہ موت کو جب یاد کرتے تھے تو کم از کم ہفتے میں ایک مرتبہ قبرستان جاتے تھے. مجھے سی ویو جانے کا ٹائم ہے، مجھے دو گھنٹہ ڈرامے دیکھنے کا ٹائم ہے، تو میری زندگی کی ایکٹیویٹی بتاتی ہے کہ آخرت کی میری زندگی میں کوئی ویلیو نہیں ہے. ایران کے بہت بڑے اصفہان کے عالم دین، ان کی روٹین تھی کہ یہ ہر شب جمعہ قبرستان جاتے تھے، اور قبرستان میں ایک چھوٹی سی مسجد اور حجرہ تھا، وہاں پوری رات عبادت کرتے تھے، اللہ کو یاد کرتے تھے، آخرت کو یاد کرتے تھے، جو سفر ابدی ہے اس کو یاد کرتے تھے. کہتے ایک دن جب میں اس قبرستان میں پہنچا اور نماز تہجد پڑھی، شب جمعہ کے اعمال بہت زیادہ ہیں مفاتی الجنان میں. خود جب آپ فلسفہ نماز تہجد کیا ہے، کہ جب نماز وتر میں آپ قنوت میں کھڑے ہو جاتے ہیں، کیوں کہا گیا؟ مردوں کو یاد کرو، 21 مردوں کو، تاکہ کم از کم 21 جو دنیا سے تمہارے دوست اقربا گئے تمہارے ذہن میں ہوں. جب وہ 21 گئے ہیں تو ایک دن آئے گا 22واں بھی میرا نام ہوگا.
آج میں ان کو یاد کر رہا ہوں، ایک دن ایک مومن آئے گا اپنی نماز کے قنوت میں مجھے بھی یاد کرے گا. فرمایا اگر انبیاء کی صفوں میں شامل ہونا ہے، اگر ہمراہ اور ہمسائے انبیاء بننا ہے، تو عادت بنا دو اپنی نماز عشاء اور نماز مغرب کے درمیان دو رکعت نماز وحشت قبر پڑھا کرو کسی نہ کسی مومن کے لیے. اے خدا، دنیا میں کہیں پر بھی کوئی علی والا گزر گیا ہے، میں دو رکعت نماز وحشت قبر پڑھتا ہوں، ایک دن یہ وحشت قبر میرے اوپر بھی تو آئے گی نا، ایک دن مجھے بھی تو لیٹا کر چلا جائیں گے نا، تو یقیناً کوئی نہ کوئی پھر آپ کے لیے بھی کیا کرے گا، نماز وحشت قبر پڑھے گا. تو فلسفہ نماز تہجد یہی ہے، کہتا میں رات کو نماز تہجد پڑھ رہا تھا، اسی دن رات کو ایک مردے کو لایا گیا، تو اسی مسجد کے ساتھ ہی غسل خانہ تھا، وہ جو مردہ شور تھا مردوں کو دھونے والا، اس نے دھویا، مردہ میرے سامنے رکھا اور اس کو کفن باندھ رہا تھا، میں اپنی نماز میں مشغول تھا. کہتا یہاں میں نے نماز ختم کر کے سجدے میں گیا تو مجھے عجیب چیخوں کی آواز آئی، آہ بکا کی آواز آئی، اتنا اس آواز میں وحشت تھی کہ میں سجدے سے اپنا سر اٹھا بھی نہیں سکتا تھا. کہتا تھا یہ اس کو کفن باندھ رہا تھا، میں دیکھ رہا اس کو آوازیں نہیں آ رہی، لیکن اچانک خدا نے میرے کانوں کو کھول دیا، برزخی کان کھل گئے، کہ وَعْبُدْ رَبَّكَ حَتَّى يَأْتِيَكَ الْيَقِينَ، اتنی عبادت کر تاکہ تجھے مقام یقین ملے. مقام یقین کا کیا مطلب؟ علم الیقین، عین الیقین، حق الیقین. ہم علم الیقین کی منزل پر ہیں، آپ سب کو پتا ہے قیامت ہے لیکن آپ نے دیکھی نہیں، آپ سب کو پتا ہے قبر آئے گی لیکن آپ نے دیکھا نہیں، آپ سب کو پتا ہے جہنم کی آگ گرم ہے، زقوم ہے، حمیم ہے، لیکن آپ نے دیکھا نہیں. ہم پہلی منزل پر ہیں علم الیقین. دوسری منزل ہے عین الیقین، آنکھوں سے دیکھو. آخری منزل ہے حق الیقین، یقین راسخ ہو جاتا ہے. حضرت ابراہیم جیسا نبی کہتا ہے خدا مجھے دکھاؤ تم زندہ کس طرح کرتے ہو، مارتے کس طرح ہوں. تو جب انسان دیکھتا ہے یقین راسخ ہو جاتا ہے. تو جو عبادت کثرت سے کرتا ہے یقیناً خدا خواب کے ذریعے سے، کسی نہ کسی منظر کے ذریعے سے اسے یقین دلاتا ہے. اب جب یقین آتا ہے اس کے عمل میں حد سے زیادہ مضبوطی آ جاتی ہے. کہتا میں نے نماز پڑھی، وہ کفن باندھ رہا ہے بڑی نرمی سے، اسے پتہ نہیں لگ رہا، لیکن یہ آوازیں میری کانوں تک آ رہی تھیں، وحشت بھری آوازیں، درد بھری آوازیں، گویا کسی پہ عذاب کیا جا رہا ہو، اور وہ بندہ خدا چیخ رہا تھا. کہتا مجھ سے برداشت، میرے دل اتنی، میں نے کہا میرا دل پھٹ جائے گا، لیکن اس وحشت زدہ آواز کے نتیجے میں مجھ سے کھڑا نہیں ہوا جا رہا تھا. میں آواز دے کر اس کفن باندھنے والے کو کہنا چاہتا تھا مجھے اٹھاؤ اور کمرے سے باہر لے کر جاؤ، لیکن وہ میری آواز سن نہیں رہا. دھیمی سی اس نے میری آواز سنی، اس نے قبلہ رک جائیے میں کفن باندھ لوں آپ کو لے جاتا ہوں، کہتا اس نے میری آواز نہیں سنی. بڑی مشکل سے میں وہاں سے اٹھا، اس قبرستان سے باہر گیا، 40 دن میں اپنے گھر میں بیمار پڑا رہا، 40 دن صرف ایک مردے پر عذاب کو دیکھنے کے بعد. اب تصور کریں جس نے یہ دیکھا ہو کیا وہ کبھی اللہ کی نافرمانی کرے گا؟ کیا وہ کبھی گناہ کرے گا؟ نہیں. اور یہ کب ملتا ہے؟ جب انسان کثرت سے اپنی آخرت کو یاد کرتا ہے. اور آخرت کیسے یاد ہوتی ہے؟ فرمایا کربلا جاؤ تو صرف علم لے کر مت آیا کرو، صرف سجدگاہیں لے کر مت آیا کرو، اپنے ساتھ ایک کفن بھی لایا کرو. اہل بیت کا وطیرہ تھا، امام نے جو لباس جناب دعبل کو دیا اس میں کفن سمجھ کے اپنے ساتھ قبر میں رکھا تھا. اور فرمایا ہر شب جمعہ اپنے کفن کو دیکھا کرو. عالم دین تھا، دو دوست تھے آپس میں، ایک عالم تھا دنیا سے چلا گیا، خواب کے عالم میں دیکھا. کیا دیکھا؟ کہ عالم ہے برزخ میں بیٹھا ہوا ہے، نعمتیں ساری ہیں، لیکن ایک بچھو ہے جو اس کو کاٹ رہا ہے. رو کر کہنے لگا ہے دوست مجھے اس بچھو سے بچاؤ. میں آپ کو کیسے بچا سکتا ہوں؟ آپ عالم تھے، آپ کے اوپر یہ عذاب کیوں ہو رہا ہے؟ کہ تو ایک دن ایک موچی کے پاس گیا تھا جوتیاں بنانے کے لیے، پیسے نہیں تھے جیب میں، میں نے کہا کل آ کر آپ کو دے دوں گا، پیسے لینا بھول گیا، اگر ہو سکے تو میری طرف سے جا کر اس موچی کو پیسے دے دینا. کہتے خواب سے اٹھا، اس محلے کے موچی کے پاس گیا، میں نے کہا فلا عالم کو آپ جانتے تھے؟ اس کا کوئی قرضہ تھا، آپ نے کو پیسے نہیں دیے تھے؟ کہاں ایک دن آیا تھا جوتی بنائی تھی، اس کے پیسے میرے پاس رہتے تھے، مجھے خبر ملی کہ وہ مر گیا ہے، میں اس کے بیٹے سے جا کے ملا، میں نے کہا بابا نے کوئی وصیت کی تھی کہ کس سے کیا لیا ہے اور کس سے نہیں لیا؟ کہ نہیں نہیں بابا نے کوئی وصیت نہیں کی. کہتا میں نے دل میں کہا یہ کیسا عالم ہے جو لوگوں کا حق کھا کے بیٹھا ہے لیکن اس نے ایک وصیت بھی نہیں کی.
15 سال کے بعد بعض مراجے کے نزدیک وصیت لکھنا واجب ہے, بعض مراجے کے نزدیک. اگر کسی کا حق کھایا ہے, کسی کا نہیں کھایا, لکھ لو تاکہ کل مر جاؤ تو کم از کم یاد ہو جائے. مومن نے کہا مولانا میں نے لکھ لیا ہے میری اتنی قضا نمازیں ہیں اور میرا بیٹا دے دے. ایران کا واقعہ ہے, مولوی صاحب نے وصیت پڑھی, اس میں لکھا ہوا تھا کہ اتنا میرے بیٹے کا, اتنا میری بیٹی کا, اتنا غریبوں کا, اور آخر میں لکھا ہوا تھا کہ میرے بینک میں جو پیسے پڑے ہوں اس میں سے اتنا اماؤنٹ میری قضا نمازوں کے لیے ہے, میرے قضا روزوں کے لیے ہے, استیجاری میرے مرنے کے بعد پڑھائے جائیں. مولوی صاحب نے بیٹوں کو کہا بھائی آپ کے باپ نے وصیت کی. انہوں نے کہا قبلہ صاحب جب خود نہیں پڑھی تو ہم کیوں پڑھائیں, تو مرنے سے پہلے خود اپنا بندوبست کر کے جاؤ, اولاد کے بھروسے پہ خود کو مت چھوڑ کے جاؤ, کسی متدین آدمی کو کچھ دے کر جاؤ, بھائی میں اگر مر جاؤں تو میرے یہ چیزیں ہیں, واجبات ہیں, ادا کر کے جاؤ. صلوات پڑھے محمد و آل محمد پر. قرآن کی آیت بھی ہے رضوا بالحیات الدنیا و اطمئنوا بها, کہ جو دنیا کی حیات پہ راضی ہو گئے اور مطمئن ہو گئے کہ جو ہو دنیا میں ہم کر رہے ہیں سب صحیح ہے, فرماتے ہیں ان کی جزا جہنم ہے. ہاں لیکن جو زندگی ایسی گزارے جیسی علی ابن ابی طالب نے گزاری, ہاں جناب سیدہ کے شوہر بنے لیکن علی نے ایسا جملہ نہیں کہا, حسنین جیسے بیٹے ملے میرے آقا علی نے ایسا جملہ نہیں کہا, فزتو برب الکعبہ کی آواز دی کب, جب مولا کے سر پہ کیا لگی, ضربت لگی. شیرین ترین لحظہ, سب سے لذت آور ترین لحظہ اہل بیت کی زندگی کا وہ تھا جب ان کی روح پرواز کر رہی تھی, کیونکہ وہ لقاء اللہ کی منزل پہ جا رہے تھے. یہ شوق انسان کے وجود میں ہونا چاہیے کہ زندگی ایسی گزاروں کہ سر جب سرانے پہ رکھا جائے مجھے علی ابن ابی طالب کی زیارت نصیب ہو جائے. صلوات پڑھے محمد و آل محمد. محمد و اجل فرجہم. واقعات بہت ہیں کہ جن لوگوں نے زندگیاں اچھی گزاری ہیں. میں نے کئی مرتبہ مجلسوں میں سندھ کے بہت بڑے عالم دین قبلہ غلام مہدی نجفی صاحب جانتے ہیں, ایک عارف شخصیت سندھ میں گزرے ہیں, ان کے لیے ملتا ہے کہ ہمیشہ موت کو یاد کرتے تھے, اور ان کو پتا تھا جو زندگی میں کثرت سے اہل بیت کو یاد کرتا ہے آخری وقت اہل بیت بھی اسے نہیں چھوڑتے. کہتے ہیں آغا خان ہاسپٹل میں ایڈمٹ تھے, ہمارے ایک انٹیریئر سندھ کے مولانا ان کے ساتھ تھے, کہ اچانک قبلہ کے چہرے پر ایک عجیب سی چمک آئی, اور انہوں نے کہا جلدی کرو کیونکہ بڑے نحیف اور کمزور ہو چکے تھے, جلدی کرو میری کمر کو سیدھا کرو. قبلہ کیا ہوا ہے؟ کہ خاموش ہو جاؤ بس کمر کو سیدھا کرو. کہا جلدی سے میں نے کمر کو سیدھا کہ انہوں نے ٹیک دی, ابا تھی وہاں پہ, کہا جلدی کرو ابا میرے قدموں پہ ڈال دو, پاؤں سیدھے تھے, کہا ابا جلدی میرے قدموں پہ ڈال دو. کہا میں نے ابا ڈالی, مجھے کہا خاموشی سے بیٹھ جاؤ. تو کوئی 5-6 منٹ میں دیکھ رہا تھا چہرہ نورانی ہو چکا ہے اور مسکرا کر کچھ دیکھ رہے ہیں. 10 منٹ کے بعد پھر چہرہ نارملائز ہو گیا. کہا میری کمر کو سیدھا کرو, سیدھا کیا. میں نے قبلہ کیا ہوا؟ کہا کہ اہل بیت نے اپنا وعدہ پورا کیا. کہا کیسا وعدہ؟ کہا میرے مولا کا فرمان تھا جو زندگی میں کثرت سے صلوات پڑھے, اہل بیت کو یاد کرے نا, اذکرونی اذکرکم, اہل بیت کا وعدہ ہے تب تک اسے موت نہیں آئے گی جب تک ہماری زیارت نہیں کر لیتا. اللہم صلی علی محمد محمد و اجل فرجہم. تو یہ وہ دھاگا ہے جو معاد کا دھاگا ہے. امام زمانہ کا سسٹم معاد پہ چلے گا, لوگوں کے دلوں میں اتنا قیامت کا عقیدہ راسخ ہو جائے گا. اور یہ وہ دو آنکھیں ہیں, اگر کسی کے پاس صرف معاش کی آنکھ ہے وہ دجال ہے. تجھے دونوں آنکھیں رکھنی ہیں, ایک آنکھ معاش بھی کماؤ اور دوسرا معاد کو بھی مد نظر رکھو. مولا باغات میں جا رہے تھے کھجوریں لے کر, کسی نے کہا یا علی کہاں جا رہے ہیں؟ مولا فرماتے ہیں 30,000 کھجور کے دانوں کو لے کر جا رہا ہوں. مولا کیوں؟ کہ زمین میں کاشتکاری کروں گا. اور 30,000 دانے جب مولا نے لگا لیے, 30,000 سر سبز درخت کھجوروں کے نکلے. ایک وقت تھا مولا جوتیوں کو سیتے تھے, اور ایک وقت ہے ابن عباس کہتا ہے کہ ہر مہینے علی 30,000 درہم اللہ کی راہ میں دیتے تھے. مولا نے ایک منشی رکھا ہوا تھا, حوالے دار رکھا ہوا تھا, کہتے تھے فلاں کے گھر میں اتنا پہنچا, فلاں کے گھر میں اتنا پہنچا, فلاں کے گھر میں اتنا پہنچا. مولا کے منشی نے کہا کہ یا علی اتنا دے رہے ہیں کہیں کم نہ ہو جائے. امام فرماتے اللہ تجھ جیسے بندوں کو دنیا میں لائی نہ, دے میں رہا ہوں
دل تمہارا کیوں چل رہا ہے؟ ہاں بعض لوگ ایسے ہوتے ہیں, آپ سخاوت کرتے ہیں وہ کہتے ہیں بھائی اتنا کیوں دے رہے ہو, کم نہ ہو جائے. مگر فرماتے ہیں ایسے بندے کو اللہ کبھی خلق ہی نہ کرے کہ دے ایک بندہ رہا ہے لیکن دکھ دوسرے بندے کو ہو رہا ہے. مولا فرماتے ہیں علی یہ کردار, یہ رسم انبیاء ہے کہ جس نے مجھے دیا ہے میں اسی کی راہ میں دے رہا ہوں, اور علی کا چاہنے والا کبھی کنجوس نہیں ہوا کرتا. صلوات پڑھے محمد و آل محمد. اہل بیت کا نام, اہل بیت کا ذکر اگر ہم تک پہنچا, لوگوں نے قربانیاں دیں, تب جا کے اس مقام پہ آپ پہنچے ہیں. یہ واقعہ آپ نے بارہا سنا کہ ایک مومن ایک مومنہ ہر سال امام حسین کا فرش بچھاتے, لیکن ایک دن آیا کہ تنگی آ گئی, پیسے کم ہو گئے. شوہر نے بیوی سے کہا میرے پاس کچھ بھی نہیں بچا, کہ تمہارے پاس کچھ بالیاں ہوں, کوئی سونے کا ہار ہو تو مجھے دو, اس کو بیچوں. بیوی نے کہا یہ کیسا سوال کر رہے ہیں, اگر میرے پاس ہوتا کیا میں چھپاتی؟ میں خود تمہیں دیتی کہ جا کر بیچ کے لاؤ, امام حسین کا ذکر کروانا ہے. دونوں بیٹھ گئے, کیونکہ ہر سال جو بندہ کام کروائے اور اچانک اس کے اوپر تنگی آ جائے, لوگ تو انتظار رکھتے ہیں بھائی اس کے گھر میں تو ہر سال مجلس ہوتی ہے, کچھ بھی نہیں بچا تھا. شوہر نے کہا ایک راستہ ہے, اگر تو اپنے دل پہ پتھر رکھے. بیوی نے کہا یہ بھی کوئی پوچھنے کی بات ہے, میری جان حسین ابن علی پہ قربان. کہا وہ جان سے زیادہ ہے. کہا کیا کہنا چاہتے ہو؟ اب یہ پرانا زمانہ تھا, غلاموں کا زمانہ. کہا اللہ نے ہمیں ایک جوان بیٹا دیا ہے, اگر تو راضی ہو جائے, ماں ہے ماں کی اجازت ہوگی تو لے جاؤں گا نا, اگر تو راضی ہو جائے اسے میں بردہ فروش یعنی غلاموں کی بازار میں بیچ کے آؤں, اس سے جو پیسے ملیں گے ہم 10 دن امام حسین کی مجلس کروائیں گے. یہ خاتون کہتی ہے پہلے تو میں چپ ہو گئی. کہنا اور کرنا بہت زمین و آسمان کا فرق. اس کا شوہر کہتا ہے کہ رونے لگی. شوہر نے کہا رو کیوں رہی ہو, بیٹا نہیں لے جاتا, میں پوچھ رہا ہوں. چلو اس سال مجلسیں نہیں کروائیں گے, لوگوں کو بتا دیں گے بھائی ہمارے پاس کچھ بھی نہیں ہے. کہا نہیں اس لیے نہیں رو رہی. کہا کیوں رو رہی ہو؟ کہا رو اس لیے رہی ہوں کہ جب بھی سیدہ زینب کے مصائب سنتی تھی تو کہتی تھی بی بی اگر میرا بیٹا کربلا میں ہوتا آپ کی چادر نہ لوٹتی. بی بی اگر میرا بیٹا کربلا میں ہوتا پہلے میں بھیجتی علی اکبر کو قربان ہونے سے پہلے. آج سوچ رہی ہوں میں نے کہا تو تھا لیکن آج جب قربانی کی باری آئی ہے تو میرا دل لرز گیا ہے. کہ لے جاؤ ایسے لاکھ بیٹے زینب پہ قربان, لیکن جلدی لے جاؤ کہیں نفس پھر مجھ پہ غلبہ نہ کرے. اس باپ نے اپنے جوان کڑیل بیٹے کو اٹھایا, بردہ فروشوں کی بازار میں آیا. اب بازار کے کچھ اصول ہوتے ہیں, وہاں پہ جب غلاموں کو لایا جاتا تھا تو ان کا رقم یا ان کا پیسہ زیادہ لگتا تھا جو ہٹے کٹے ہوں, جسمانی اعتبار سے مضبوط ہوں, کیونکہ غلاموں سے کام کروایا جاتا ہے. اس کا بیٹا 14-15 سال کا کمزور سا بیٹا, نحیف سا بیٹا, جب اس نے لا کر غلاموں کی بازار میں کھڑا کیا اور اس نے سوچا کہ 10 دن میں کتنے اخراجات ہوں گے, ایک رقم اس نے سوچ کے رکھی تھی. جو بھی آتا تھا کہتا تھا یہ تو کمزور ہے اس کے اتنے پیسے ہم نہیں دیں گے. صبح سے شام گزر گئی, غلام بکتے رہے لیکن اس کے بیٹے کی کسی نے اچھی رقم نہیں لگائی. کہتا ہے مایوس ہوا, امام حسین کو مخاطب کیا, مولا میں تو لایا تھا لیکن اگر کوئی خرید نہیں رہا تو مولا میں کروں تو کیا کروں؟ کہا بیچ دو خود کو حسین کی راہ میں, تیرا خریدار حسین بن جائے گا. کہتا ہے اتنے میں گھوڑے سوار آیا, عربی لباس پہنا ہوا ہے, چہرے پہ نقاب لگا ہوا ہے, جو رقم میں نے سوچی تھی اس سے بھی زیادہ مجھے عطا کی اور میرے بیٹے کو لے کر چلا گیا. کہا بہت خوش ہوا, حسین نے آواز سن لی, وہ پیسے سکے لے کر گھر آیا, امام حسین کی مجلس کروائی. پہلا دن گزرا, شکر خدا کیا, دوسرا دن گزرا, تیسرا دن گزرا, چھٹی رات جب آئی تو رات کو جب سو رہا تھا تو اچانک مجھے رونے کی آواز آئی. بستر پر جیسے بیٹھا تو دیکھا نہ ہی طرف میری بیوی رو رہی ہے. میں نے کہا خاتون کیا ہوا, کیوں رو رہی ہو؟
क्या पछता रही हो कि तुमने बेटा दिया है? क्या अफसोस हो रहा है कि हुसैन की राह में बेटे को बेचा क्यों? क्या नहीं नहीं अफसोस नहीं हो रहा, लेकिन माँ हूँ, ये सोच रही हूँ अल्लाह जाने उसका मालिक कैसा होगा, बेटा कहाँ सोया होगा, खाना दिया होगा कि नहीं दिया होगा, कहीं मेरे लाल को मार तो नहीं रहा होगा। जब माँ ने बैन करना शुरू कर दिए तो बाप भी रो पड़ा। अब जब दोनों रोने लगे तो अचानक घर के दरवाजे पे दस्तक हुई। उठा, जाकर दरवाजा खोला, और जब दरवाजा खोला तो परेशानी के आलम में क्या देखा, जवान बेटा दरवाजे पे खड़ा है। बेटा दौड़ा दौड़ा आया और बाप के सीने से लिपट गया, दौड़ा दौड़ा गया और माँ के सीने से लिपट गया। खुशी का आलम इनके घर में था, लेकिन बाप ने जल्दी से बेटे को जुदा किया। कहा, मेरे लाल, मैंने पूरी जिंदगी हलाल की कमाई से हुसैन की मजलिस करवाई है, कहीं तू मालिक को छोड़ के भाग के तो नहीं आया, ये पैसा हराम का हो जाएगा, मैं हुसैन की मजलिस लुक्मे हराम से नहीं करवाना चाहता। बेटे ने कहा, बाबा मैं भी जानता हूं आपने मुझे क्यों भेजा था, मैं नहीं छोड़ के आया, मालिक ने खुद आजाद कर दिया। कहा, इतनी रकम दी तुझे आजाद क्यों किया? कहा, बाबा आप जानते हैं जब आया था अरबी लिबास था। हाँ मेरे लाल। कहा, मुझे घर ले गए, इन 6 दिनों में मुझसे कोई काम नहीं लिया, खाना टाइम पे मिलता था, अच्छा बिस्तर मुझे दिया, मुझसे मेरी जबान में बात करने लगा। मैंने कहा, आप तो अरब हैं, आपको मेरी जबान का कैसे पता? कहा, हम वो हैं जो कायनात की हर जबान जानते हैं। बाबा आज ही की रात मुझे अम्मा की बड़ी याद आ रही थी, दिल तड़प रहा था, मैं रो रहा था, जैसे उसने मेरे रोने की आवाज सुनी फिर आया, कहने लगा, ऐ जवां रो क्यों रहा है? मैंने कहा, माँ की याद आई है, बाप की याद आई है। कहा, माँ बाप प्यार करते थे? मैंने कहा, हाँ बड़ा प्यार करते थे। कहा, ये कैसे माँ बाप हैं, तुझसे प्यार करते थे और तुझे बेच भी दिया? कहा, मुझसे प्यार करते थे लेकिन हुसैन से ज्यादा करते थे, मुझसे प्यार था पर आले रसूल से ज्यादा प्यार था। कहा, क्यों बेचा? कहा, हुसैन इब्ने अली के लिए बेच लिया था। कहा, खड़ा हो जा, मैंने तुझे आजाद कर दिया, जा अपने माँ बाप से जाकर मिल। मैंने कहा, आका आप मुझे आजाद क्यों कर रहे हैं? कहा, मुझसे बेहतर कौन जानता है बेटों की जुदाई का दर्द क्या हो। आका आका, अगर माँ बाप पूछें कि आपने मुझे आजाद क्यों किया तो जवाब क्या दूंगा? कब बस इतना कह देना, जिस हुसैन के लिए बेचा था उसी हुसैन ने आजाद कर दिया। तो अजीजो, अगर अपने वजूद को हुसैन की राह में बेच दोगे तो हुसैन इब्ने अली तेरे खरीदार बन जाते, दिलों को करबला ले जाएं और सलाम करें अपने आका हुसैन। السلام على الحسين وعلى علي ابن وعلى أولاد وعلى اصحاب हुसैन की सदा बुलंद होनी चाहिए। अस्सलाम अलाल हुसैन व अला अली इब्न अल हुसैन व अला औलाद व अला अस्हाबे। बुलंद आवाज़ से अस्सलाम अलाल हुसैन व अला अली इब्न अल व अला औलाद हुसैन व अला अस्हाबे। मेरा सलाम हो। नैनब की लुटी हुई चादर पे मेरा सलाम हो ज़ैनब की लुटी हुई चादर पे। अगर इस जुमले पे किसी मोमिन की रूह निकल भी जाए तो कम है, किसी ने इमाम सजाद को कहा मौला आदत कुम शहादत, तो आपके घराने की आदत है, शहादत पे कैसा रोना। फरमाया चादरों का लुटना हमारी आदत नहीं है, शराबी के दरबार में जाना हमारी आदत नहीं है। अकबर शहीद हुआ, हाँ शहादत मेरा विरसा था, लेकिन माओ बहनों के हाथों में रसिया, ये हमारी आदत नहीं। अल्लाह आप सबको मदीने की ज़ियारत नसीब कराए। बड़े चाहने वाले थे कूफे में शाम में हलवायत के। फरमाया गम इस बात का नहीं था कि गैरों ने नहीं पहचाना, गम इस बात का था कि अपनों ने भी पहचान से इनकार किया। काफी अपने ऐसे थे जो छतों पे बैठे थे झोलियों में पत्थर लेकर। एक मोमिना है जिसे बचपन से हुसैन ने पाला, छोटी थी यतीम हो गई, इमाम हुसैन घर लेकर आए, कुरान जैनब ने पढ़ाया, हिजाब जैनब ने सिखाया। जब जवान हुए इमाम हुसैन ने शादी करा दी, हर साल मदीने आते थे, रोकर कहती थी मौला आपके मुझ पे बड़े एहसान है, आपने अपनी बच्चियों की तरह मुझे पाला है, मौला मैं अपने शोहर को कहती हूँ मेरा हुसैन बड़ा करीम है। हर साल कहता है कब आएगा तेरा मौला, मैं दावत दूंगा सुफरा लगाऊंगा, उसने बचपन से तुझे पाला है। इमाम ने फरमाया शीरें हम आएंगे, अल्लाह किसी मोमिन को ये मंजर ना दिखाए जो शीरी ने देखे, जिगर फट जाए। फरमाया शीरी हम आएंगे लेकिन तू पहचान न सकोगे, इतना सुनना था शीरी खड़ी हो गई, का मौला उन आंखों को निकाल दो जो हुसैन को न पहचान। इमाम ने फरमाया शीरी तेरा कसूर नहीं होगा, हालात बदल जाएंगे, लेकिन शीरीन हुसैन की एक वसीयत है उसे याद रखना, मौला सर आंखों पे जो कहे मैं करने के लिए तैयार हूँ। फरमाया शीरी कैदी बड़े मजलूम होते हैं, कैदियों का खास ख्याल रखना, अजीजो हालात बदल गए, जैनब की चादर लुट गई, सकीना यतीम हो गई, हुसैन का सर कट चुका, अब्बास के बाजू कट चुके, रुबाब की गोदी उजड़ गए। सैदानियों का काफिला बाजार में आया, शीरीन का शोहर बाजार से गुजर रहा था। शीरीन ने कहा हुआ था अपने शोहर को, जब भी कोई कैदी नजर आए उसे घर लेकर आना, मेरे मौला की वसीयत है। जैसे बाजार से गुजरा इसकी निगाह जख्मी कानों पे पड़ गए, जख्मी रुखसारों पे पड़ गए। नन्ही सी सकीना को देखा, दौड़ा दौड़ा घर आया, रोकर कहने लगा, शीरी तूने कहा था जब भी कैदी देखो घर ले आओ। ओ मेरी जिंदगी गुजर गए, मैंने कभी चार साल कैद में नहीं देखे। अल्लाह अकबर। जल्दी करो, कैदियों को घर ले कर आओ। तसव्वुर करके रो, अजीब मंजर था। एक मर्तबा कैदी बीबिया शीरीन के घर में आए, अल्लाह जाने ज़ैनब पे क्या गुजर रही होगी। जिसे ज़ैनब ने हिजाब सिखाया था उसके सर पे चादर मौजूद है, लेकिन अली की बेटी नबी की नवासे। शीरी ने जल्दी जल्दी से सुफरा लगाया, तब कैदी बीबियों मेरे मौला की वसीयत, पानी चाहिए पानी दो, खाना चाहिए खाना दो, मैं तुम्हारी खिदमत करने के लिए तैयार हूँ। यहाँ कैदी बीबियों ने कहा, मोमिना में पानी नहीं चाहिए, हमें खाना नहीं चाहिए, हम बड़े मजलूम हैं। एक दिन में हमारे घर से 18 लाश निकली है, अरे किसी ने हमें मातम करने नहीं दिया। अगर इजाजत दो हम रो ले। अगर इजाजत दो हम मातम कर ले। कैदी बीबियों मैं क्यों रोकूंगे, जितना मातम करना है कर लो। यहां कैदी बीबियों ने हल्का बनाया। एक मर्तबा एक कैदी बीबी उठी, बड़ा दर्द भरा बन गया, रोकर कहने लगी, आए अब्बाद के गरीब भैया, आए अब्बाद के प्यास भैया। शीरी ने जैसे अब्बास का नाम सुना, कहा कैदी बीबी चुप हो जा, अब्बास मेरे मौला के भाई का नाम। अल्लाह अब्बास पे मेरी जान कुर्बान कर दे। बीबियां बैठ गईं, शीरी तेरा घर है क्या करें। अगर तेरे मकदूल की कोई बेटी है उसका नाम लेके बयान करो, या बेटी का नाम आना था। फिर से कोई कैदी बीबी उठी और बयान किया, आए सकीना के प्यासे बाबा, आए सकीना के गरीब वतन बाबा। कैदी बीबी चुप हो जा, सकीना मेरे मौला की बेटी का नाम है। अल्लाह मेरे मौला की खैर करे। कैदी बीबी ये तो मदीने वालों के नाम है। शीरीन रोने लगे। एक मर्तबा कहने लगी, कैदी बीबी तुझे आखिरी मोहलत देती हूँ, अगर तेरे मकबूल की कोई बहन है उसका नाम लेके बहन करो। अजादारो अब कोई और बीबी नहीं उठे, एक मर्तबा खुद बीबी ज़ैनब उठे और बयान किया, आए उजड़ी हुई ज़ैनब के गरीब भैया, आए उजड़ी हुई ज़ैनब
زینب کے پیاسے بھیا اب شیری کو سمجھ نہیں آیا, بی بی زینب کے قدموں میں گری, ہاتھوں کو جوڑ کے کہا آئے قیدی بی بی تجھے تیرے رب کی قسم بتا تو کون ہے. ایک مرتبہ زینب نے بالوں کو ہٹایا کہا شیری نہیں پہچانا, آنا زینب دل تالی او شیری مہمان آ گئے او تیرا حسین آ گیا ارے میں اجڑ گئے.
الا لعنة اللہ علی القوم الظالمین, خدایا تجھے حسین کے اجڑے ہوئے گھرانے کا واسطہ, ہمارے مولا اور آقا امام کا ظہور فرما, ہم سب کو مولا کے آوان و انصار میں شریک فرما, ہم سب کے صغیرہ کبیرہ گناہ معاف فرما, ہم سب کو عاقبت میں خیری نصیب فرما, قبر و قیامت میں حسین کی شفاعت نصیب فرما. ربنا تقبل منا انک انت السمیع الدعاء.